الرحیم. ہم نے بات کر رہے تھے توحید پر اور اس میں مطلب قرآنی آیات اور بیانات کو مد نظر رکھتے ہوئے، اور اس میں جو بنیادی طور سے ہمارا استفادہ ہے وہ آیت اللہ جوادی عاملی کی تفسیر موضوعی سے ہے، کہ جو توحید در قرآن کے نام سے. اس میں پچھلی دفعہ جو ہماری بات ہو رہی تھی وہ یہ تھی کہ خدا کی شناخت کیسے ممکن ہے، الہ کی خدا کی شناخت کیسے ممکن ہے. تو اس میں میں نے پانچ باتیں مد نظر رکھی تھیں، اس میں تھوڑی تبدیلی بھی ہو سکتی ہے، اضافہ بھی ہو سکتا ہے. کہ پانچ باتیں وہ تھیں کہ سب سے پہلے یہ کہ کائنات اور زندگی میں مشاہدہ اور وہاں سے حاصل ہونے والے تجربے کے ذریعے سے، یعنی آیات آفاقی زندگی کے تجربات. اور اس کے بعد دوسری جو چیز تھی وہ یہ تھی کہ فطرت کے رستے سے، اس پر انشاءاللہ آج ہم ذرا تفصیل سے بات کریں گے، فطرت کی راہ سے خدا کو پہچاننا کہ فطرت کیسے رہنمائی کرتی ہے الہ کی طرف. پھر تیسرا پہلو یہ تھا کہ معرفت نفس، اس پر ہم نے پچھلی دفعہ تھوڑی روشنی ڈالی تھی کہ نفس کی معرفت کیسے خدا اور معبود کو سے آگہی عطا کرتی ہے. چوتھا جو ہے، یعنی اس کے بعد جو باقی دو اسپیکٹس ہیں وہ ہیں کہ جو آپ سمجھ لیں کہ ایک سیر روحانی اور نفسانی سے تعلق رکھتے ہیں، اور اس کے ذریعے سے خدا کو پہچاننا. وہ کیا ہے؟ تہذیب نفس، کہ اگر جب انسان اپنے نفس کی تہذیب و تربیت و تزکیے پر آتا ہے تو وہاں وہ اپنے قلب کی شفافیت کے ذریعے سے خدا کا ایک شعور حاصل کرتا ہے، اور خدا کی جو شناخت اسے نصیب ہوتی ہے تہذیب نفس کے رستے سے وہ باقی چیزوں سے حاصل نہیں ہوتی. تو اسی السلام علیکم تو اسی بنا پر جو چیز ہے جس کو میں بار بار عرض کرتا رہا ہوں کہ توحید کلن عملی ہے، کہ توحید کسی نظریے کا یا عقیدے کا یا مان لینے کا یا آئیڈیولوجی کا نام نہیں ہے، بلکہ توحید عمل سے اور انسان کی زندگی سے جڑی ہوئی ہے، اور اس میں کوئی اختلاف یا دوئی نہیں ہے. اچھا، پھر اس کے بعد پانچواں جو رستہ تھا وہ ازراہ وحی و الہام، کہ یعنی کہ وہ آگہی کہ جو پیامبران الہی کو نصیب ہوتی ہے یا ان کے ڈائریکٹ اتباع اور ان کے وسیلے سے ان کے اوصیا کو ملتی ہے، جو وحی اور الہام کے ذریعے سے. یعنی جیسے کہ اب قرآن کریم نے حضرت موسیٰ علیہ السلام کی والدہ کی طرف بات کی کہ ہم نے موسیٰ کی والدہ کی طرف وحی کی، اب وہ جو ان کو ایک آگہی نصیب ہوئی ہے اس وحی سے، مطلب خدا کے بارے میں، خدا سے کمیونیکیٹ کرنے کے بارے میں، وہ عام انسانوں کے بس کی بات نہیں ہے وہاں تک پہنچنا اور ادھر تک آنا. تو یعنی شناخت خدا اور خدا کو پہچاننا جو ہے وہ بہت ڈفرینٹ لیولز پر ایگزسٹ کرتا ہے، جو جیسا میں نے بتایا. اسی طریقے سے جب انسان خدا کی طرف بڑھتے ہیں یا خدا سے تعلق قائم کرنے کی کوشش کرتے ہیں تو اس کے بھی ڈفرینٹ لیولز ہیں، جن کو اگر ہم یعنی براڈلی کیٹیگرائز کرنا چاہیں تو تین کیٹیگریز میں وہ چیز آ جاتی ہے، تین حصے ہوتے ہیں. یعنی جیسے ہم پچھلی دفعہ بھی بات کر رہے تھے کہ انسان کا جو وجود ہے اس کے مین، یعنی وجود انسانی اس کی سیلف اور میں جو ہے وہ اس کا نفس ہے، اور نفس اٹیچڈ ہے یا نفس اپنے ساتھ لے کے چلتا ہے ہمارا بدن اور روح کو. بدن وہ چیز ہے کہ جو ہمیں جس عالم میں ہم موجود ہوتے ہیں پریزنٹلی مادی دنیا، اس کے ساتھ کنیکٹ کرتا ہے، اور ہماری روح وہ ہے کہ جو ہمیں عالم بالا سے جڑنے میں مدد دیتی ہے، اگر روح ایمانی یا ابو ہے. ठीक है, रूह शहवत, रूह गज़ब या रूह हैवान, इन सब का ताल्लुक़ यानी ये वो अरवाह हैं कि जो इसी मादी डोमेन के अंदर ही एग्जिस्ट करती हैं। कि अगर कोई इंसान जो है वो फ़क़त रूह शहवत और रूह गज़ब रखता है या हैवानी और नबाती रूह तक महदूद है, तो वो फिर हायर रियल्म्स और रियलिटीज़ के साथ कनेक्ट होने के लिए उसके पास एनर्जी मौजूद नहीं है। यानी बिल्कुल इसी तरीके से कि जैसे आप देखें कि ज़्यादातर अफराद वो आए इस ज़िंदगी में कि जिनके सामने अगर आप मआरिफ बयान करें तो वो उकता जाते हैं, उनको उसमें दिलचस्पी नहीं फील होती। अगर आप हकायक़ मलकूती उनके सामने रखते हैं तो वो उसको बिल्कुल भी अब्ज़ॉर्ब नहीं कर पाते, आपको वाज़े तौर से लगता है कि उनमें एक रिपेलिंग रिजेक्टिंग मोड में आ गए हैं वो। और उसके बरख़िलाफ़ अगर दुनियावी बातें आप उनसे करते रहें करते रहें तो 2 घंटे 3 घंटे के बाद भी वो फ्रेश हैं। तो ये किस बात की अलामत है कि ये शख्स जो है वो रूह ईमान या रूह मलकूती से बिल्कुल महरूम है, इसके पास वो रूह, वो कनेक्शन, वो एनर्जी ही नहीं है कि जो हायर लेवल से इंसान के नफ्स को जोड़ती है। तो इसी तरीके से जब हम खुदा की तरफ बढ़ते हैं, मतलब ये तो खुदा की शनाख्त की मैंने बात की, खुदा की तरफ बढ़ने के लिए भी 3 यही बुनियादी चैनल हैं। एक चैनल ये है कि इंसान की तवज्जो मेनली हो अपने बदन पर और बदन के कुआ पर, बदन से रिलेटेड चीज़ों पर। तो वहाँ पर यानी कि जब उसकी तवज्जो का मरकज़ और फोकस बदन और उसके कुआ हैं, तो वो तमाम के तमाम उन्हीं चीज़ों को इख्तियार करेगा खुदा की तरफ बढ़ने के लिए कि जो बदनी होती हैं। और उसके इस मतलब फोकस के नतीजे में जो दीन वजूद में आता है वो है कि जो ज़्यादातर मुस्लिमीन के पास है, यानी जिसको हम क्या नाम देते हैं, शरीयत का नाम देते हैं, राह शरीयत का नाम देते हैं या फिक वगैरह के जो चीज़ें हैं उसका नाम देते हैं। तो वहाँ पर आपके जहन में ये बात अच्छे तरीके से आपको पता है कि वहाँ पर जितनी भी चीज़ें हैं वो बदनी लेवल पर एग्जीक्यूट हो रही होती हैं या बदनी लेवल से ताल्लुक़ रखती हैं। इसको मतलब अहले मारिफत क्या कहते हैं, इस तरीके से खुदा की तरफ बढ़ने को या इस तरीके से खुदा से कनेक्ट होने को, ये बदायात हैं, यानी बिगिनर्स लेवल है। एक ये है कि जिसको आप फ़िक़्ह और शरीयत और वो चीज़, ठीक है। उसके बाद दूसरा लेवल वो आता है कि जब इंसान अपने बदन से आगे बढ़कर उसकी तवज्जो का मरकज़ ख़ुद उसका नफ्स हो जाता है, यानी ख़ुद उसकी अपनी ज़ात, अपनी मैं पर, अपनी ज़ात की हकीकत पर उसका फोकस होता है, यानी अपने नफ्स पर। तो जब अपने नफ्स पर उसकी तवज्जो मरकूज़ हो जाती है तो फिर उसका जो मेन ऑब्जेक्टिव होता है वो अपने नफ्स को बेहतर से बेहतर बनाना होता है, अपने नफ्स की सिफात पर वो कंसंट्रेट करता है। और वो वही है जो हमने पूरा तज़किया नफ्स में बात की थी कि उसके जो मराहिल हैं कि नंबर 1 कि नफ्स में से ख़राब सिफात को बाहर निकाला जाए, तख्लिया, और फिर उसमें अच्छी सिफात पैदा कराई जाए यानी तहलिया, नफ्स को सिफात हसना का हुलिया अता किया जाए और बुरी सिफात से, मज़मूम सिफात से नफ्स को खाली किया जाए, पाक किया जाए। तो ये सेकेंड लेवल है और ये मेनली फिर वो शरीयत और फ़िक़्ह नहीं है बल्कि ये क्या है, अख्लाक है, ये अख्लाकियात है कि इंसान फिर इस जगह पर इस रास्ते से खुदा की तरफ बढ़ता है और खुदा से कनेक्ट होता है। और इसको कहा जाता है अबवाब यानी डोर्स। क्यों, इसलिए इसको अबवाब का नाम क्यों दिया गया कि इसलिए कि ये मरहलावार है, यानी पहले आप एक दर में दाखिल होते हैं, फिर वहाँ उस रास्ते को कामयाबी से तय करते हैं तो एक नया दर आपके लिए खुलता है। जब आप वो फ़िक़्ह और शरीयत वाली चीज़ पर चल रहे हैं ना, वहाँ ये अबवाब नहीं है, वहाँ मराहिल नहीं है, वहाँ पर मतलब एक तरीके से आप या मुहज़्ज़ब हैं या गैर मुहज़्ज़ब हैं। इन्हें मुहज़्ज़ब का मतलब ये है कि जब इंसान एक वो शरीयत के उसूलों, कवायद व क़वानीन की पाबंदी करना शुरू कर देता है, वह एक मुहज़्ज़ब इंसान बन जाता है, दीनी तहजीब के दायरे में आ जाता है, वरना उससे बाहर रहता है, ठीक है। लेकिन ये अखलाकियात के हवाले से जब इंसान आगे बढ़ता है तो फिर डोर आफ्टर डोर है, स्टेज आफ्टर स्टेज है, यानी जिसमें दो सबसे बड़े मराहल क्या हैं। पहला मरहला तखलिया, अगर आप वही तज़किया नफ्स वाली बात याद करें तो बहुत सारे फिर मराहल उसमें सामने आते हैं। और तीसरा जो दर्जा है यानी इंसान की, जब इंसान नफ्स से भी आगे बढ़कर उसकी तवज्जोह का मरकज उसकी रूह बन जाए, यानी उसका फोकस जो है वो रूह, जो उसके अंदर रूह ईमानी है वो उसका मरकज़े तवज्जो बन जाए, तो उस वक्त फिर इंसान क्या होता है, फिर सही मानों में वो असेंड करना शुरू करता है कि यानी मरहले अखलाक उसके लिए प्रिपरेशन का काम देता है कि हाँ अब उसके पास वो तमाम सिफात आ गईं, उसके अंदर से वो खराबियां दूर हो गईं, और अब अगर उसकी तवज्जो रूह पर आती है तो फिर वो बुलंद होना शुरू करता है और हकीकतन आलम मलकूत में दाखिल होता है। और इस किस्म के जुमले कुरान करीम में मौजूद हैं कि आसमानों के दरवाज़ों का खुलना, इनके बारे में बात की गई है, आसमान के दरवाज़ों का खुलना, तो फत्तहु अबवाब समा, आसमानों के दरवाज़ों का खुलना, ये चीज़ मतलब बाकायदा मौजूद है, तो वो वाला काम फिर होता है, क्योंकि रूह का जो कनेक्शन है, रूह का ताल्लुक बियॉन्ड द मटीरियल वर्ल्ड, मलकूत और जबरूत और उससे बियॉन्ड है, जिस लेवल की रूह से इंसान राबता पैदा कर ले तो फिर वहाँ पर उसको कहते हैं मुआमलात, उस वाली स्टेज को तरक्की की। मुआमलात का मतलब क्या होता है कि रूहानियत, यानी नफ्स में जब हकीकतन रूहानियत पैदा हो जाती है, तो जिसको कुरान करीम ने सूरह हज में बयान किया, रसूल खुदा की भी बहुत सारी अहादीस में ये जुमले मौजूद हैं कि दिल की आँख खुल जाती है और इंसान आलम गैब की हकीकतों से आशना होना शुरू हो जाता है। और वो जो जुमला अमीरुल मोमिनीन अलैहिस्सलाम का है वो इसी उसके मर्रुतबे की अक्कासी करता है कि वल्लाह मैं आसमानों के रस्तों से ज़मीन के रस्तों से ज़्यादा बाखबर हूँ। ठीक है, यानी कि वो जब इंसान की वो कल्बी आँख खुल जाती है, हकीकी आँख गैबी आँख खुल जाती है और गैबी हकायक इंसान पर रोशन होना शुरू हो जाते हैं, तो फिर इंसान जो है वो अपनी रूह की वसातत से बुलंद होकर मलकूत तक पहुंचता है और खुदा से मामला करने के काबिल हो जाता है, खुदा से डील करने के इंसान उस वक्त काबिल होता है। ठीक है, यानी उससे पहले भी होती है लेकिन हकीकतन वो चीज़ नहीं होती कि इंसान जो है वो वाकयन अपने रब से कम्युनिकेट करे और उसके साथ मामलात करे अपनी ज़िंदगी में, वो हकीकतन वहाँ तक नहीं पहुँच पाता है। हाँ, ये बिल्कुल इब्तिदा तो नहीं है, इब्तिदाई मरहले तो वही हैं। इसमें आप कह सकते हैं क्योंकि ये जो जर्नी है जाहिर है कि ये तकरीबन लामुतनाही इन्फिनिट जर्नी है, तो अब इसमें कौन कहाँ तक पहुँचता है, किस जगह तक आता है, लेकिन जाहिर है कि फिर जब खुदा से मामला है तो फिर बंदा और खुदा के दरमियान अब हिजाबात, कम अज़ कम वो मादी हिजाबात हट जाते हैं, लेकिन यानी जुल्मानी हिजाबात ख़त्म हो जाते हैं, नूरानी हिजाबात बाकी होते हैं। अब वो उन नूरानी पर्दों को भी किस हद तक कश्फ करता है, चाक करता है, भी उसकी अपनी तरक्की पर है। रूह का नहीं, नफ्स का एस्केलेशन रूह की मदद से, रूह के स्टेजेस हैं, रूह के दरजात हैं, रूह की अकसाम हैं। आपका नफ्स जितना बुलंद होता जाएगा वो उतने हायर लेवल की रूह से कनेक्ट होता जाएगा। ठीक है, यानी हायर जो हमें बताया गया है कि हाईएस्ट लेवल की अरवाह कौन सी हैं, रूहुल अमीन, रूहुल कुद्स, ये दो जो नाम कुरान करीम में लिए गए कि ये रूहुल अमीन और रूहुल कुद्स जो दोनों रसूल खुदा पर से कनेक्टेड थे, کیونکہ روح الامین کے بارے میں بھی یہ جملہ آیا ہے کہ اس کے ذریعے سے قرآن تم پر نازل ہوا، اور روح القدس کے بارے میں بھی یہ جملہ آیا ہے کہ اس کے ذریعے سے قرآن تم پر نازل ہوا، صحیح؟ تو یعنی کہ یہ لیولز ہیں. اب ہمارا اپنا لیول جتنا بلند ہوتا جائے گا نا، ہم اتنے ہائر لیول کی روح سے رابطہ پیدا کرتے چلے جائیں گے، اور پھر وہ روح ہماری مدد کرے گی ٹو اسینڈ اینڈ ایلیویٹ ٹو دیٹ لیول. تو یہ نا، یعنی جیسے مثال کے طور پر آپ ادھر نیچے دیکھ لیں، جو چیزیں ہم زیادہ اچھے طریقے سے سمجھ سکتے ہیں، کہ اگر مثال کے طور پر میں ابھی اپنی موجودہ حالت میں ہوں کہ جب میرا بدن کمزور ہے، لاغر ہے، یہ ہے، اور میں اس کے بعد یہ ایکسپیکٹ کروں کہ جناب میں فار ایگزامپل 100 میٹر کی ریس جیت لوں، یا میں جو ہے ایک ویٹ لفٹنگ کا کوئی کانٹیسٹ ہے وہ ون کر لوں، تو یہ بیکار بات ہے نا، نہیں ہو سکتا. تو اس کے لیے مجھے کیا کرنا پڑے گا؟ مجھے ورزش کرنا ہوگی. اچھا، ورزش حقیقتاً کون کر رہا ہے؟ ورزش آپ کا نفس کر رہا ہے، یعنی آپ کا نفس ہے کہ جو اپنے آپ کو ریاضت میں ڈال رہا ہے، از راہ بدن، بدن کے ذریعے سے، ٹھیک ہے. لیکن یعنی میں اس بات کو کیوں کہہ رہا ہوں کہ نفس کر رہا ہے؟ اس لیے کہ ارادہ نفس کا ہے، ارادہ بدن کا نہیں ہے. ارے بات سمجھ میں، ارادہ اور عزم جو ہے کہ مجھے ایک رستے میں آنے والی مشکلات کو برداشت کرنا ہے، ان مشکلات کو اوور کم کرنا ہے، عبور کرنا ہے، یہ ارادہ نفس کا ہے، یہ بدن نے ارادہ نہیں کیا ہے، ٹھیک. تو اس لیے یہ جو جس نے اس مشقت والے رستے کو اختیار کیا، وہ آپ کا نفس ہے. لیکن وہ جب آگے چل رہا ہے، آگے بڑھ رہا ہے، تو وہ کیا کر رہا ہے؟ بدن کے ذریعے سے آگے بڑھ رہا ہے. تو اب رفتہ رفتہ کر کے جب یہ کمزور بدن جو ہے وہ ان ریاضتوں کے مرحلے سے گزر کر قوی ہو گیا، تب پھر وہ ایکسپیکٹ کر سکتا ہے نا ایک دوڑ جیتنے کو، وہ ایک کانٹیسٹ کے ون کرنے کو، ٹھیک ہے. تو یہی حال آپ ادھر لے جائیے، اسی چیز کو آپ ادھر لے جائیے کہ یہ جو آپ کا بدن ہے کہ جب آپ اس پہ ریاضت کرتے ہیں، اس کو تہذیب، تنظیم، ایفرٹ، وہ سب اپلائی، تو ایسے ہی جب آپ روحانی اعتبار سے جو ہمیں بتایا گیا ہے، یعنی اخلاق کو اپنے بہتر بنانا، صفات اچھی پیدا کرنا، عبادات، محبت، معرفت، معرفت حق، تو اس کے ذریعے سے کیا ہو رہا ہے کہ آپ کا نفس جو ہے نا وہ زیادہ کیپیبلٹی جنریٹ کر رہا ہے کہ زیادہ سے زیادہ بہتر روح سے کنیکٹ ہو جائے، ٹھیک. تو یعنی یہاں پر جیسے آپ کا نفس ایک ارادہ کر کے اور اس ارادے کے رستے میں محنت کر کے ایک بہتر بدن کو حاصل کر لیتا ہے، ایک قوی جسم کو حاصل کر لیتا ہے، اسی طریقے سے اس راہ میں، روحانیت والے رستے میں محنت کر کے، مشقت کر کے، وہ ایک بہتر روح کو حاصل کر لیتا ہے.
نفس جو ہے وہ جسم کو یا بدن کو استعمال کر کے اس قوی طاقت کو حاصل کر لیتا ہے، مگر وہ طاقت جو ہے وہ پھر ویک ہونے لگتی ہے جیسے انسان بڑھتا ہے، مگر یہی چیز نفس کے اندر ریپلیکیٹ نہیں ہوتی ان ٹرمز آف اخلاقی حسنات، جیسے وہ چیز اس کی جاتی
ہے. اگر ہاں، اس کی وجہ ہے نا، اس کی وجہ یہ ہے کہ بدن جو ہے، یعنی کہ جو خاص طور سے جو مادی بدن ہے جس سے ہم یہاں پر یوز کر رہے ہیں، مطلب اب یہ بھی ایک بہت گہری فلسفیانہ بحث ہے، ٹھیک ہے. ظاہر ہے کہ میں اس میں نہیں جانا چاہتا، لیکن میں آپ کو ایک ہنٹ خالی دیتا ہوں کہ آپ کا جو اصل میں جو جسم ہے، جو آپ کی صورت ہے، وہ کیا ہے؟ ایک بہت دقیق فلسفیانہ بحث ہے. یعنی کہ آپ جب آخرت میں جائیں گے تو آخرت میں آپ کا جسم ہوگا، آخرت میں آپ کا جسم وہی ہوگا جو دنیا میں تھا، یا وہ کچھ اور ہوگا؟ اس پہ یعنی کہ ہمارے جو بزرگ حکما ہیں، عرفا ہیں، وہ اس بات پہ بالکل کہتے ہیں کہ بھئی اس میں قرآن اور حدیث سے یہ بات بالکل ثابت ہے کہ وہ بدن جو آخرت میں ہے وہ وہی ہے جو دنیا میں تھا، جو اوریجنل ہے، اس میں کوئی تبدیلی نہیں آ رہی ہے، ترقی ہو رہی ہے، لیکن یہ نہیں ہو رہا کہ وہ کچھ اور ہو جائے گا، یہ کچھ اور تھا. لیکن وہ ہے کیا؟ ये बहुत बड़ा, उसको यानी अपनी खुद अपनी अपने जिस्म को या अपने सूरत को शनाख्त करना ये बहुत मुश्किल काम है। ठीक है, तो यानी बहरहाल इससे थोड़ा सा अलग हटते कि जो अभी इस वक्त मेरे पास बदन है ये हकीकतन मेरा बदन नहीं है, ये हकीकतन मेरा जिस्म या मेरी सूरत नहीं है, बल्कि ये इस आलम मादियत का एक समझ लें यहाँ का मवाद है जिस पर मेरा जिस्म का या मेरी सूरत का इम्प्रेशन इम्प्रिंट हुआ हुआ है। मेरी बात समझ में आ रही है? ये हकीकतन मेरा बदन नहीं है। तो आखिरत में जो मेरा बदन या मेरा जिस्म होगा वो चीज़ होगी जो हकीकतन मेरे नफ्स की सूरत है। यानी अगर आखिरत में बिलाल और जॉन मशहूर होंगे तो हसीन शक्ल में मशहूर होंगे, और अगर आखिरत में यजीद और इबन ज़ियाद जैसे लोग जो दुनिया में सुनते हैं तारीख में कि खुश शक्ल लोग थे, अगर वो मशहूर होंगे तो इंतहाई मनहूस और मस्त शुदा शक्ल में मशहूर होंगे। तो वो फिर अगर वो बात दुरुस्त है कि जो बदन आपका दुनिया में है वही बदन आखिरत में है, तो फिर ये कैसे मुमकिन होगा? तो इसका मतलब है कि ये जो चीज़ है ना कि जैसे ये मवाद मादी मवाद दुनियावी है और इस पर मेरी सूरत का एक इम्प्रिंट है। ठीक है, ना कि ये मेरी सूरत है, ना कि ये मेरा जिस्म है हकीकतन। तो इसी तरीके से अगर आप इस बात को समझ रहे हैं तो फिर जो इस वक्त मेरा जिस्म है वो इनहेरेंटली या बाई इट्स ओन डिज़ाइन वो फानी है। तो आप इसको जितना ज़्यादा भी प्रिजर्व करने की मेहनत कर लें, जितना ज़्यादा भी इसको स्ट्रॉन्ग करने की मेहनत कर लें, इसने फ़ानी है, इसने गिरना है, इसने डिके होना है, इसने ख़त्म होना है। ठीक है, और इसी तरीके से वो रूह जो मुझसे कनेक्टेड है, जो नफ्स को अबदी और दायमी ज़िंदगी दे रही है, वो बहरहाल बाकी और अबदी है। अगर नफ्स उस रूह को करप्ट करने की, ख़राब करने की, मारने की जितनी भी कोशिश कर ले वहाँ भी वो नाकाम है। बात समझ में आ रही है? इसको जितना बनाने की कोशिश कर ले वो भी नाकाम है, उसको जितना मारने और ख़राब करने की कोशिश कर ले वो भी नाकाम है, क्योंकि जो कन्फिग्रेशन ऑफ लाइफ है उसके मुताबिक रूह बाकी और अबदी है और ये मादा जो है ये फानी और हालिक है। ठीक, लेकिन जी
अपनी रूह को कैसे आइडेंटिफाई किया जाए या पहचाना
जाए? आपकी रूह जो है यानी जो आपका गैर मादी पहलू है वो तो हर वक्त आपके साथ है ना, यानी कि जो आपका ख्याल है, जो आपकी सोच है, वो आपकी थॉट है, वो मादी नहीं है। आपके जज्बात मादी नहीं है। फिर उसके बाद आपकी जो अक्ल है, आपकी थिंकिंग पावर, अक्ल तक तो मैं समझता हूँ कि ज़्यादातर हम लोग पहुँच ही नहीं पाते, यानी मैक्सिमम लेवल पर हम अक्ल के नाम पर जिस चीज़ को दर्क कर पाते हैं ना वो थिंकिंग रीजनिंग पावर है। लेकिन अल-अक्लो मा उबदा बिहिर रहमान, कि अक्ल वो चीज़ है कि जिसके ज़रिए से रहमान की बंदगी की जाती है, और जब रहमान की बंदगी की जाती है तो रहमान के मुशाहिदे के साथ की जाती है बंदगी। जो अमीरुल मोमिनीन अलैहिस्सलाम का जुमला है कि मैं उसकी बंदगी नहीं करता जिसको देखता नहीं हूँ, मअबुदु रब्बन लम अराहू, मैं उस रब की बंदगी नहीं करता जिसको देखता नहीं हूँ। तो अक्ल वो है कि जो मुशाहिदा रब्बानी के लायक है, लियाकत रखती है। ये सब हमारा वही रूहानी कनेक्शन है, हमारी रूहानियत यहीं पर ही इन तमाम। लेकिन इसमें अब हमारे साथ प्रॉब्लम क्या होती है कि ये तमाम के तमाम जो रूहानी एस्पेक्ट्स हैं उनको हम ग़ुलामी में ले आते हैं मादियत की, यानी हम अपनी सोच और फिक्र और अपनी थिंकिंग और रीजनिंग पावर को रूह के साथ जोड़ने के बजाय बदन के साथ जोड़ देते हैं। सही, ये प्रॉब्लम हम क्रिएट करते हैं। دیکھیں روح حقیقتاً ابدی ہے اور باقی ہے. نفس کو کیونکہ روح کے ساتھ کنیکٹ کیا گیا ہے ونفخت فیہ من روحی، تو اس کنیکشن کی وجہ سے نفس میں بھی ابدیت والی صفت آ گئی ہے. نفس تو ایک جوہر ہے، ایک جوہر ہے، ٹھیک ہے، وہ اس کی وجہ سے، اس کنیکشن کی وجہ سے. تو یعنی نفس ایک بہت ہی عجیب چیز بن رہا ہے نا، جو ہمارا نفس ہے، کہ ایک طرف جیسے کہ ابھی اگر ہم دیکھ رہے ہیں کہ بھئی ہم اپنی عمر کے آخری حصے تک پہنچ رہے ہیں، تو ہم اپنے آپ کو یہ دیکھ رہے ہیں کہ میں گر رہا ہوں، میں ختم ہو رہا ہوں، یہ کیوں میرے اوپر یہ فیلنگز آ رہی ہیں؟ اس لیے کہ میں نے اپنی زندگی میں اپنے نفس کو زیادہ تر بدن سے جوڑے رکھا ہے. تو جو کچھ میرا بدن مادی جس حالت میں جا رہا ہے اور فیل کر رہا ہے نا، میرے نفس پر بھی وہی اثر آ رہا ہے مینلی. لیکن جیسے اگر امیر المومنین علیہ السلام کے جب آپ صفین میں تھے، صفین کی جنگ میں، تو آپ نے یہی فرمایا تھا کہ میرے لیے فرق نہیں ہے اس علی میں، اس علی کے ہاتھوں میں کہ جو بدر میں تھے اور صفین میں. کہ بدر میں آپ 20-21 سال کے تھے اور صفین میں آپ 62-63 سال کے ہو چکے تھے، تو آپ نے فرمایا تھا فرق نہیں ہے. کیوں فرق نہیں ہے؟ اس لیے کہ وہ نفس جو ہے نا، وہ بدن کے زیر اثر نہیں چل رہا ہے. جو آپ نے خود خیبر میں فرمایا تھا کہ میں نے جو یہ کام کیا در خیبر کو اکھاڑنے کا، لا بحرکت غذائیت ولا بقوت جسدیت، غذا سے پیدا ہونے والی حرکت سے نہیں تھا یہ کام، نہ جسد کی قوت سے تھا، لیکنی ایتو نفس بنور ربها، لیکنی ایتو بقوت ملکوتیت و نفس بنور ربها مضیت، میں نے ملکوتی طاقت کی مدد لی اور وہ نفس جسے اس کے رب کے نور نے روشن کر دیا تھا. تو اب یہ تمام باتیں سیکھنے کی ہیں نا معصوم سے. تو یہ پرابلم ہمارے ساتھ ہے اس میں، کہ جب ہم یعنی حقیقت کی طرف بڑھتے ہیں، ہم خدا کی طرف جاتے ہیں، تو ہم یعنی کہ ایون اگر اچھے مومن بھی ہوتے ہیں نا، تو ہم بدایات سے آگے نہیں جاتے. جو میں نے آپ کو تین لیولز بتائے نا، کہ ہم بدایات سے آگے بڑھ کر ان دروازوں کو تک نہیں پہنچتے کہ جن کو ہم کھولیں اور ایک ایک کر کے پھر ہم آگے جائیں اور ترقی یافتہ ہوں. ٹھیک ہے، تو یہ والی بات سمجھ میں آ گئی نا، کہ شناخت خدا اس کے کتنے مراحل ہیں، شناخت خدا کیسے کیسے پاسبل ہے، اور خدا کی طرف بڑھنا اور خدا سے کنیکٹ ہونا وہ کس کس طریقے سے ممکن ہے اور کن کن راہوں سے لوگ جاتے ہیں. اور اس میں یہی بات ہے کہ کل حزب بما لدیہم فرحون، کہ ہر ایک کے پاس جو کچھ ہوتا ہے، لیکن یہ اہل اللہ کے لیے نہیں ہے. یعنی وہ لوگ کہ جو خدا سے معاملات کرتے ہیں، وہ ایسے نہیں ہوتے کہ یعنی کہ وہ صرف فقط اپنے کو ہی سمجھیں اور باقی ہر چیز کو ریجیکٹ کر رہے ہوں. لیکن عام طور سے جو لوگ نچلے لیول پر ہوتے ہیں، نیچے کے لیول پر ہوتے ہیں، وہ بیچارے اسی اندر غلط فہمی کے اندر یا خوش فہمی کے اندر مبتلا ہوتے ہیں کہ سارے کمالات ہم کو حاصل ہیں اور ہمارے علاوہ تمام لوگ بیوقوف ہیں. لیکن جو تمام کی تمام علامتیں ہیں، نشانیاں ہیں، کہ سب سے بڑی بات جو ہماری روایتوں اور احادیث کے اندر بھی یہ جملے موجود ہیں کہ اگر تمہارے پاس ذکر خدا کی مٹھاس نہیں ہے، اگر تمہاری عبادت بر بنائے محبت انجام نہیں ہوتی، اگر تم خدا کے ساتھ معاملات میں یا ایون دینی معاملات میں بھی اپنی ذات سے بلند نہیں ہو پاتے، یعنی اپنی ذات سے مطلب ہے کہ اپنی ذات کے دنیاوی جو مطالب ہیں ان سے بلند نہیں ہو پاتے، تو پھر یہ تمہارا دین بہت ناقص لیول پہ ایگزسٹ کرتا ہے. یعنی حقیقتاً جو معاملات والی بات ہے یا تعلق با خدا ہے، وہ آلموسٹ نان ایگزسٹنٹ ہے. صحیح. क्योंकि दीन की जो सबसे बड़ी मतलब जो नतीजा निकलना चाहिए ना, वो ये रियलाइजेशन है स्टेज नंबर वन पे कि मैं इन्हें इंसान जब अपनी लाइफ शुरू करता है तो उसका फोकस और महवर अपनी ज़ात होती है, अपनी मैं होती है। ये रियलाइजेशन कि मेरी अपनी ज़ात एक ज़र्रे नाचीज से ज़्यादा कुछ नहीं है ज़िंदगी के इस कॉम्प्लेक्स में, और वहाँ से तवज्जो को हटकर और जो हकीकत ज़िंदगी है उसकी तरफ मबजूल होना, ये नंबर वन रिक्वायरमेंट है, ये पहली अलामत है इस बात की कि इंसान को दीन मतलब दीन आ गया इंसान की ज़िंदगी में। वरना अगर हम सारी ज़िंदगी दीन की और उसकी बातें करते रहें और उसकी माला जपते रहें और फोकस मैं रहे, तो आप किसकी पूजा कर रहे हैं फिर, मतलब उसकी के जो कुछ है ही नहीं। यही तो रियलाइज करना है ना इस बात को कि देखिए, मैंने जैसे कभी कभी आप लोगों के साथ भी होता होगा कि कभी कुछ चीज़ें आपको ऐसा लगता है कि जैसे दिमाग में कोई कोई अता कर रहा है कुछ बातें। एक मैं आपको एक बात सुनाता हूँ, एक बहुत पहले माह रमज़ान में कि तकवा का माना जो है, हालांकि तकवा का ये माना आम फहम नहीं है आमतौर से, तकवा क्या चीज़ है कि सबसे पहले इस बात की शनाख्त या इस बात को जानना कि मैं कुछ नहीं हूँ, पहला मरहला। उसके बाद इस बात को पहचान लेना कि वो सब कुछ है। अच्छा, अब ये मेरे वर्ड्स नहीं है, अब ये जैसे ना कोई उंडेल रहा है, ये मैं एग्जैक्टली वो वर्ड्स ही दोहरा रहा हूँ जो आज से पता नहीं 22-25 साल पुराने की बात है कि पहला मरहला ये कि मैं कुछ नहीं हूँ, दूसरा मरहला ये कि वो सब कुछ है, और तीसरा मरहला ये कि वो हमेशा मेरे साथ रहे। ये तीन चीज़ें जब होती हैं ना तो इंसान मुत्तकी होता है। अब ये मैंने कभी सोची भी नहीं थी कि तकवा की ये कोई तारीफ होती है। हाँ, इन्ना मअय्या रब्बी से, यानी कि ये तकवा है, ये तकवा है कि उसके तीन मराहिल हैं कि पहली मंजिल पर, तो पहली मंजिल क्या है, ये समझना है कि मैं कुछ नहीं हूँ, और जब मैं कुछ नहीं हूँ, एक ज़र्रे नाचीज़ और बेवक़त हूँ, तो इसको बुनियाद बनाकर मैं क्या ज़िंदगी को लेकर चलूँगा कि जो कुछ नहीं है। तो अगर ये रियलाइजेशन ही नहीं पैदा हो पा रही तो कौन सा दीन है कि जो जिसको अब तक हमने फॉलो किया है या किस पर अमल किया है। ठीक, तो ये यानी कि ये तौहीद जो है ना, जो मैं बार बार आपसे कह रहा हूँ कि तौहीद इंसान को हकीकतन ज़िंदा करती है। तौहीद जो है ना वो ज़िंदगी का शऊर है, यानी यहाँ से हमको समझ में आता है हुवल हय, हुवल हय, हुवल हयात। तो हुवल हय का मतलब क्या है कि उसको जितना जानोगे, उसको जितना पहचानोगे, तो ज़िंदगी की हकीकत समझ में आएगी। हर लेवल पर, अपने लेवल पर भी, कायनात के लेवल पर भी, तमाम मदारिज के लेवल पर ज़िंदगी का शऊर नसीब होगा, हुवल हय। ठीक, तो अब हम आगे बढ़ते हुए यहाँ तक पहुँचते हैं कि फितरी है, यानी मबदा जो जुमला बयान फरमाते हैं, फितरी बूदन गिराइश ब मबदा। गिराइश यानी ताल्लुक, एक अट्रैक्शन, मोटिवेशन, वो फितरी है मबदा। खुदा के लफ्ज इस्तेमाल नहीं कर रहे मैंने, इसीलिए मबदा जो सोर्स है, सोर्स ऑफ लाइफ है।
बहुत ट्रू बात है, बहुत ज्यादा फितरत के ऊपर बेस्ड जुमला है। आप वो भी इसी चीज के अंदर है कि
असल सारी वही बातें, सारी वही बातें, बस उसमें उनको जबरदस्ती ये है कि वो नाम है खुदा हटा दें, दीन हटा दें, बस और कुछ नहीं है। अच्छा, तो इसमें क्या दलाइल देते हैं? इसमें दलाइल हैं, मुल्ला सदरा का एक कौल नकल करते हैं कि वजूद वाजिब मुतअली अम्री फितरी अस्त, एक अम्र फितरी है, क्योंकि इंसान जो है हवादिस सख्त और खौफनाक में हुक्म फितरत की बिना पर खुदा पर तवक्कुल करता है। अच्छा जुमला इस्तेमाल किया, यानी कि जब इंसान सख्त हवादिस में ज़िंदगी में फंस जाता है, सख्त मुश्किलात में पड़ जाता है, खौफनाक जिनमें इंसान तरस और खौफ में मुब्तला होता है, तो वहाँ पर अगर वो खुदा पर भरोसा करता है या खुदा को पुकारता है और उसके दिल से एक आवाज़ उठती है कि कोई हस्ती है जो मेरी प्रॉब्लम को सॉल्व करती है, तो ये बहुक्म फितरत है। ये आवाज़ कहाँ से उठ रही है, ये कौन सी है? बहुक्म फितरत बर खुदा तवक्कुल मी कुनत है। बहुत अच्छा, मुनासिब बात है। व खुद ब खुद ब आन मौजूद ए सबब साज मुतवज्जह मी शवद, और खुद ब खुद बगैर किसी के बताए सिखाए पढ़ाए उस हस्ती की तरफ मौजूद मुतवज्जह हो जाता है जो सबब साज है। ठीक है, मतलब बहुत मुल्ला सदरा आई थिंक बहुत ज़्यादा काबिल कदर शख्सियत हैं जिनकी नाकदरी हम लोगों ने भर भर के की है। बहुत मारिफ उन्होंने बेहतरीन तरीके से बयान किए कि कौन सी हस्ती कि जहाँ पर कोई सबब नज़र नहीं आ रहा है उसके बावजूद तुम्हारी फितरत ये बता रही होती है कि कोई हस्ती है जो सबब साज है, इस मौके पर भी कोई ना कोई सबब पैदा कर देगी तुम्हारे लिए कि मुश्किल हाय उरा आसान साजद, कि इंसान की मुश्किल को आसान कर दे। बहमीन जहत मी बीनीम के बेशतर उरफा बराए इस्बात वजूद खुदा व कारगर्दानी ये उदर निज़ाम हस्ती ब तवज्जुह व तजर्रुई इस्तेदलाल मी कुनंद, के ज़्यादातर उरफा जो हैं वो खुदा के वजूद के इस्बात के लिए और ये कि वो किस तरीके से निज़ाम हस्ती में खुदा की फ़ेलियत या खुदा का काम मौजूद है वो तवज्जो व तजर्रो के खुदा की तरफ तवज्जो और खुदा की बारगाह में गिरिया व जारी करना, इससे इस्तेदलाल करते हैं कि इंसान जब एक मुश्किल और मुसीबत में आता है तो खुदा की कारसाजी दिखना शुरू हो जाती है, उससे पहले उसकी तरफ से बेतवज्जो होता है। और ये जाहिर है कि ये जो बयान है इसकी दलील खुद कुरान में है। आप लोगों के जहन में होगा कि सूरह यूनुस में है, आई थिंक सूरह लुकमान में है, सूरह अनकबूत में है, कम से कम तीन जगहों पर ये आयतें मौजूद हैं कि जैसे सूरह अनकबूत की आयत में बयान फरमाते हैं कि फ़ाइज़ा रकबू फिल फुल्क दाउल्लाह मुखलिसीन लहुद्दीन, कि इसमें जो सबसे अजीब बात है वो क्या है कि ये जो ये वर्ड है दाउल्लाह मुखलिसीन लहुद्दीन, ये सबसे अजीब जुमला है कि यानी ये बिल्कुल आम से लोग हैं जो किश्ती में बैठे थे, ठीक है, और हो सकता है कि सब मुसलमान भी ना हो, लेकिन जब किश्ती इस और किश्ती की मिसाल एक लिहाज से बहुत ही अप्रोप्रिएट है। क्यों अप्रोप्रिएट है कि वहाँ पर जब वो किश्ती या जहाज़ तूफान का शिकार होता है तो हकीकतन हर सबब गुम हो जाता है, ठीक है, कुछ भी नहीं बचता। यानी कहने का मतलब है कि इवन अगर हम एरोप्लेन में भी है ना तो एक चीज है कि छलांग लगा दे नीचे, सही है, यह तो कुछ भी नहीं है कि पानी में डूब जाए, तूफान में जाके कोई पानी में भी नहीं तैर सकता, सही है, तूफान में पानी समंदर का इस काबिल थोड़ी रह जाता है कि उसमें कोई स्विमिंग कर ले, تو یہ جو مثال قرآن نے دی ہے نا موسٹ اپروپریٹ مثال ہے مصیبت میں پھنسنے والی, کہ جہاں پر اسباب جو ہے نا ایک دم زیرو نل, کہ کہیں کوئی سبب نہیں ہے, نہ اوپر نہ نیچے, نہ خود وہاں پر, نہ دائیں نہ بائیں, نہ اپنے آپ, کہیں کچھ نہیں. اور پھر اس کو پکارنا جو ہے دعو اللہ, کیسے پکارتے ہیں خدا کو, کیسے دعا کرتے ہیں, مخلصین, مخلصین لہ الدین. تو اس کا کیا مطلب ہے, یعنی کہ یہ ایک بہت عجیب نقطہ ہے کہ ایک انسان جو ابھی بالکل عامی اور عادی انسان ہے, خدا سے دور ہے, بیٹھے ہیں کشتی میں تو ہو سکتا ہے کہ خرافات بول رہے ہوں, الٹی سیدھی حرکتیں کر رہے ہوں, اور ابھی طوفان میں پھنس گئے اور مخلصین لہ الدین. تو انسان کے جہالت سے اخلاص تک پہنچنے میں کتنا وقفہ چاہیے ہوتا ہے؟ کچھ نہیں چاہیے ہوتا. جو ہم سمجھتے ہیں نا اس کے لیے مدرسہ پڑھو, یہ قرآن حفظ کرو, کچھ نہیں چاہیے ہوتا. صرف اور صرف اپنی اصل اور فطرت کی طرف توجہ چاہیے ہوتی ہے. اب دیکھ رہے ہیں بہت بہت زبردست یہ آیت کا جملہ ہے کہ دعو اللہ مخلصین لہ الدین, کہ معمولی حالت میں نہیں پکار رہے ہیں وہ خدا کو. یعنی آپ دیکھیں قرآن یہ نہیں کہہ رہا کہ حالت اضطرار میں پکار رہے ہیں, مضطرب ہو کے پکار رہے ہیں, پریشان ہو کے پکار رہے ہیں, نہیں, مخلص ہو کے پکار رہے ہیں, اور ان کو پھر اس حالت میں نجات مل جاتی ہے. تو سب سے بڑی دلیل کیا ہے کہ یعنی فطری ہونے کی, جو خود قرآن کریم نے اور پھر وہاں سے استفادہ کرتے ہوئے ہمارے بزرگ مطلب حکما عرفا وغیرہ نے بھی بیان کیا, کہ سب سے پہلی دلیل کیا ہے کہ انسان خود اگر بہت خوفناک اور سخت اور پریشان کن حالات میں مبتلا ہو جاتا ہے, پھنس جاتا ہے, تو پھر جو قلب جس کی طرف رجوع کرتا ہے, متوجہ کرتا ہے, بے اختیار پکارتا ہے اور پورے خلوص کے ساتھ پکارتا ہے, پورے یقین اور اعتماد کے ساتھ اس ہستی کو بلاتا ہے, وہ خدا ہے, وہ حقیقتاً وہ خدا ہے. ٹھیک ہے. اور وہاں پر یعنی آپ ایک بات یہ بھی سمجھ لیں اس چیز کو کہ یعنی وہاں پر یہ چیز نہیں ہوتی کہ ہم بیٹھ کے پہلے کوئی معرفت حاصل کرتے ہیں یا کچھ جان رہے ہوتے ہیں یا کوئی بحث مباحثے کر رہے ہوتے ہیں, خدا کیا ہے, کون ہے, کیسا ہے. تو یعنی کہ وہ جو شعور خداوندی ہے وہ خود بخود اپنی پوری انٹینسٹی کے ساتھ انسان کے وجود کے روبرو آ جاتا ہے. وہ حقیقت الہ. ٹھیک ہے. تو یہ بہترین وہ ہے چیز ہے کہ خدا کی شناخت اور جس سے حاصل ہوتی ہے مشکل اور پریشانی میں. ہاں, یعنی جنرل اس اعتبار سے نہیں ہے کہ ہر ایک ایسا کرتا ہے یا کر پاتا ہے, اس اعتبار سے اگر آپ جنرلائز کر رہے ہیں تو شاید نہ ہو. نہیں, قید تو نہیں ہے, لیکن فردن فردن ہر فرد ایسا نہیں کر پاتا. ٹھیک ہے. اگرچہ کہ ایسی بات ہونی چاہیے, ایسا ہونا چاہیے, لیکن ہر ایک ایسا نہیں کر پاتا. یہ اس لحاظ سے جنرل نہیں ہے. یہ نہیں, نہیں, وہ تو اچیو ہو جاتا ہے, لیکن بعض اوقات جو ہے نا چیزیں, یعنی جیسے مثال کے طور پر ایک مثال اس کی حضرت نوح کے بیٹے کی ہے نا, جو قرآن کریم نے دی کہ طوفان آیا, لوگوں کو ڈوبتے ہوئے دیکھ رہا ہے, حضرت نوح اس کو بلا رہے ہیں, کہہ رہا ہے میں پہاڑ پہ چڑھ جاؤں گا, پہاڑ کی پناہ لے لوں گا. ٹھیک ہے. تو مطلب اب اس میں چیزیں مختلف پاسبل ہیں, لیکن اس لحاظ سے یہ جنرل ہے کہ کوئی بھی شخص ایسا کہ جو بہرحال ایک انسانی, ایک عام انسانی لیول پر موجود ہو, تو یہ چیز اچیو ہونا کوئی اتنا مشکل یا انہونی بات نہیں ہے.
نہیں اس کو ریلیٹ کرنا صحیح ہوگا کہ نہیں ہوگا, مگر فرعون نے جب سمندر کو اپنے اوپر بند ہوتے ہوئے دیکھا تھا اس نے بولا کہ میں موسیٰ کے رب پر ایمان لاتا ہوں, اس وقت اس کو ندا نہیں ملی تھی کہ ٹو لیٹ.
ہاں یعنی کہ لیکن دیکھیں وہاں پر بھی ایک پرابلم ہے کہ اس نے یہ نہیں کہا کہ اے رب العالمین میں تجھ پر ایمان لاتا ہوں, یہ پرابلم ہے.
فرعون جیسا شخص اس چیز میں پھنستا ہے اپنی فطرت کی طرف رجوع کرنے
تو وہ پھر انسان کی جو اپنی بدبختی اور وہ سب چیزیں ہیں نا, بہرحال وہ بھی رول پلے کر رہی ہوتی ہیں اس میں. اچھا دوسری دلیل اس پر کیا ہے؟ سورہ آراف کی آیت نمبر 172 جو آیہ الست کے نام سے وہ ہے مشہور ہے کہ جب اذ اخذ ربک من بنی آدم من ظہورہم ذریتہم, کہ جب خدا نکال رہا. اچھا اس آیت کے بارے میں جو ایک زیادہ وہ بات ہے, اس پر بات ہم نے کافی پہلے کی تفصیل, شاید یہاں نہیں کی ہے پاکستان میں کی تھی بہت تفصیل سے, کہ اس آیت میں جو ایک یعنی جو دو ڈفرینٹ ویو پوائنٹس آتے ہیں, ایک آتا ہے کہ خدا نے تمام انسان جتنے قیامت تک پیدا ہونے والے تھے وہ پیدا ہونے سے پہلے کسی عالم زر میں تھے, اور زر ویسے چونٹی یا کوئی ذرہ اس حالت میں تھے اور وہاں پر اس قسم کی بات ہوئی ہے. لیکن ظاہری جو آیت کا جملہ ہے نا وہ اس کو اتنے مطلب زیادہ افرم نہیں کرتا ہے کہ وَإِذْ أَخَذَ رَبُّكَ مِن بَنِي آدَم, نہ کہ آدم, بنی آدم سے ہم نے لیا, من ظہورہم ذریتہم, ان کی پشتوں سے ان کی ذریت کا. تو اس کا مطلب یہ ہے کہ یہ فقط آدم کی پشت سے تمام اولاد کو نکال کر عہد لینے کی بات نہیں ہے, بلکہ یہ آن گوئنگ ایک عہد ہے کہ جو بنی آدم کے ساتھ مسلسل کنٹینیوس چل رہا ہے. جیسے جیسے بنی آدم پیدا ہوتے جا رہے ہیں ویسے ویسے یہ عہد جو ہے نا یہ ایگزیکیوٹ ہوتا جا رہا ہے. بہرحال اس میں جو خاص بات ہے وہ کیا ہے کہ ان کو ان کے نفوس پر گواہ بنایا, الستو بربکم, اور کیا میں تمہارا رب نہیں ہوں, قالو بلا, اور سب نے کہا بلا. تو یہ عہد جو ہے یہ کہاں پر وہ ہے کہ اب یہ عہد ایسا ہونا چاہیے کہ جو ہر ایک کے ساتھ ہو, ہر ایک کی جان میں موجود ہو. یعنی ظاہر ہے کہ اس عہد کا مطلب یہ تو نہیں ہے کہ کوئی کووننٹ ہے جو لکھا ہوا ہے اور کہیں رکھا ہوا ہے, بلکہ یہ عہد وہ ہے جو ہر انسان اور بنی آدم کے ہر فرد کی جان کے ساتھ جڑا ہوا ہو یا اس میں موجود ہو. تو یہ عہد کہاں پر ہے؟ یہی الستو بربکم کا, انسان کی فطرت میں, کہ جو یعنی کہ انسان کو وہ ہدایت بار بار آتی بھی ہے اور انسان کا وہ یعنی اس کی اس ہدایت کی طرف توجہ کا مظاہرہ بھی کرتا ہے, جیسے وہ کشتی اور مصیبت کی مثال دی. اس کا دوسرا یعنی ایک ہدایت فطری کے ابھرنے اور نمودار ہونے کا ایک ثبوت حوادث تھے, خوف والا عالم تھا. دوسرا ثبوت اس کا کیا ہے کہ ہر انسان ایک ایسے کمال کی خواہش رکھتا ہے کہ جس میں بلا اور زوال اور فنا نہ ہو, ٹھیک ہے, اور اسی طریقے سے ہر انسان اس بارے میں کوئی شک نہیں رکھتا کہ کمال واحد ہے نا, ہے یا نہیں؟ یعنی اگر ہم سے پوچھا جائے کہ آپ کی نظر میں کمال کتنا ہے, کیا ہے, با کمال لوگ کتنے ہیں, تو ہم کتنے کا نام ایک ہی سمجھیں گے. یعنی آخر میں ہم کمال کے نام پر کسی واحد ہستی یا کسی واحد شے تک پہنچتے ہیں. تو اس یعنی کہ انسان اپنی ذات کے اندر اس بات کا شعور رکھتا ہے کہ مجھے وہ کمال چاہیے کہ جس میں کسی قسم کی مصیبت نہ آئے, جو ختم نہ ہو جائے, جو فنا نہ ہو جائے, اور وہ کمال ایک ہے, وہ کمال واحد ہے. اور اسی بنا پر کیا ہوتا ہے کہ جب ہم ایک شے کو کمال سمجھ کر مشکل مراحل سے گزر کر اس کو حاصل کر لیتے ہیں تو تھوڑے دن بعد وہ چیز دل سے اتر جاتی ہے اور پھر کسی اور کو کمال سمجھ کر اس کے پیچھے چل پڑتے ہیں۔ ٹھیک ہے، تو یہ نہیں کہ یہ تمام کی تمام چیزیں جو انسان کے اندر ہیں وہ اس بات کو ثابت کر رہی ہوتی ہیں کہ کمال کیا ہے، کمال مطلق کا تصور انسان کے اندر اور کمال مطلق کے واحد ہونے کا شعور انسان کے اندر، یہ بلٹ ان ہے، چاہے وہ کافر ہو مشرق ہو۔ اور دین جو ہے نا وہ اسی فطرت کی آواز کو گمراہ ہونے سے بچاتا ہے اور گائیڈ کرتا ہے۔ یعنی یہ دین آ کے انسان کو یہی کہتا ہے کہ یہ جو تمہاری فطری آواز ہے تو تم اس بات پہ غور کرو کہ یہ جتنا بھی کمال ہے، کیا اس مادیت میں ہے، این و آن میں ہے، فلاں شکل میں ہے، فلاں صورت میں ہے، فلاں سرمائے میں ہے، یا اس ہستی میں ہے کہ جو ایبسولیوٹ ٹروتھ ہے، جو ایبسولیوٹ گڈنس ہے۔ اب یہ فیصلہ تم خود کرو۔ ٹھیک ہے، اور پھر وہاں سے ہی جب انسان اس بات کو ریئلائز کر لیتا ہے تو پھر وہاں سے ہی وہ شناخت خدا اور مطلب ایمان با خدا اور تعلق با خدا اور سلوک الہی، پھر وہ ساری باتیں پیدا ہوتی ہیں۔ ٹھیک ہے نا، یعنی کہ جب انسان اس بات کو ریئلائز کر لیتا ہے کہ حقیقتاً کمال ان تمام چیزوں میں نہیں ہے، مجھے چاہیے تو ہے کمال مطلق، میں اس ایک کمال کی تلاش میں تو ہوں، لیکن فانی ہو جانے والی چیزوں میں، ضائع ہو جانے والی چیزوں میں، جو باطل ہو جائیں، جو افول کر جائیں، جو غروب ہو جائیں، ان میں وہ کمال مطلق نہیں مل سکتا، تب وہ سفر شروع ہوتا ہے جس کی ہم نے بات کی، یعنی جو سیر الہی اور سیر توحیدی۔ ٹھیک ہے، یہاں تک بات واضح ہو گئی؟ جہاں تک بات واضح ہو رہی ہے کہ فطری ہے۔ اچھا، اسی بنا پر اب یہ ایک بہت عجیب جملہ ہے کہ اسی بنا پر خدا کی شناخت پیچیدہ استدلال اور گورکھ دھندے والے فلسفے کا نہ محتاج ہے، نہ اس رستے پر چلنے کو انکریج کرتا ہے۔ ٹھیک ہے، یعنی کہ جیسے بعض اوقات بہت سارے آپ دیکھیں کہ کچھ جگہوں پر جو فلسفیانہ استدلال جو ہوتے ہیں، یعنی آپ ظاہر ہے میں نے بھی کوئی اتنا نہیں پڑھا ہے، آپ لوگوں نے تو شاید نام بھی مشکل سے سنا ہو، جو کلامی مباحث ہوتے ہیں یعنی کلامی علم کلام اور کلامی مباحث جو ہوتے ہیں توحید پر، اور اس پر بہت عجیب پیچیدگیاں اس میں نا بڑی چیزیں ہوتی ہیں کہ آپ منطق اور فلاں 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 کون کون سی چیزوں کو۔ شناخت خدا پھر اگر فطری ہے تو اٹ مسٹ بی سمپل اینڈ ڈائریکٹ اور ناٹ، اس کے لیے آپ کو کسی پیچیدہ دلائل اور یہ اور وہ اور ان سب چیزوں میں الجھنے کی ضرورت ہی نہیں، اس کی نہ حاجت ہے، نہ نیاز ہے، نہ کوئی ضرورت ہے، اور نہ ریکمینڈیڈ ہے۔ ٹھیک ہے، کیونکہ اگر خدا نہ خواستہ ان سارے چکروں میں پھنس گئے تو کیا ہوگا کہ وہ چیز جو خود آپ کے اندر موجود ہے نا، اس کو بھی دیکھنے سے محروم ہو جائیں گے۔ یعنی کیا مطلب ہوا؟ وہی جو وہ اس کی مثال جو افلاطون کی ہے غار والی، وہ بڑی بہت ہی پراپر مثال ہے اس حوالے سے۔ ٹھیک ہے نا، یعنی کہ ہم اگر دو فار ایگزامپل نابینا افراد ہیں اور وہ اس بات پر بحث کریں، یا چلے نابینا کی بات ہم نہیں کرتے، تو ہم کہتے ہیں دو ایسے افراد ہیں کہ جنہوں نے اپنی آنکھ پر پٹی باندھی ہوئی ہے، یا ایک ایسے کمرے میں بیٹھے ہوئے ہیں کہ جو چاروں طرف سے بند ہے، اور وہ اس بات پر بحث کرتے رہیں کہ باہر سورج نکلا ہوا ہے، وہ پوری زندگی گزار دیں گے یا نہیں گزار دیں گے اس پر بحث کرتے ہوئے؟ ٹھیک ہے، جبکہ سمپل سا اس کا حل کیا ہے کہ یا دیوار توڑ دیں کہیں سے، ये बाहर निकल के देख ले, इसमें बहस की जरूरत तो नहीं है ना, क्योंकि जो सूरज की रोशनी और नूर है वो हर तरफ फैला हुआ है, उसको देखने के लिए आंख की जरूरत है, दलील की जरूरत नहीं है। यानी वो आंख बजाते खुद दलील है, मोहकम है सूरज की रोशनी के बारे में जानने के लिए। तो वो आंख तो खुदा ने मुझ आप सबको दे दी है ना, फितरत की शक्ल में, कल्ब की शक्ल में, अकल की शक्ल में हम सबको दे दी है ना वो आंख। तो उसको साफ रखिए, उसको सही हालत में रखिए। ये बहसों से कुछ नहीं होता कि हम अपनी उस फितरी और अकली आंख को बंद कर दें और उसके बाद जो है ना वो एक के बाद एक, एक के बाद एक जो है ना पेचीदा से पेचीदा तर बस वो दलाइल और उन पर बहस करते रहें। ठीक है, तो ये भी एक बात बयान फरमाते हैं कि शनाख्त खुदावन नियाजी ब इस्तेदलाल हाय पेचीदा व मुश्किल न दारद। ये सब चीज़ें नहीं चाहिए शनाख्त खुदा के लिए। लिजा कुरान नीज गालिबन अज़ीहद फरातर नमी रवद, के तवज्जोह इंसान रा बसादा तरीन व रोशन तरीन दरियाफ्त हाय फितरी ऊ बरंगीज़द। कि कुरान इससे आगे गया भी नहीं है कि शनाख्त खुदा के हवाले से इंसान को सादा और रोशन उन चीज़ों के बारे में आगे ही अता कर दे कि जो डायरेक्ट उसकी फितरत को एड्रेस करती हैं, उसकी अकल को एड्रेस, उससे ज़्यादा बात की भी नहीं है। दर कुरान ब हमीन मकदार इक्तफा शुद है, इसी मकदार पर कुरान ने इक्तफा किया है, कोई फलसफी बहस नहीं है। हाँ, आपको मंतिक व फलसफा बाज़ औक़ात चाहिए होता है चीज़ों की गहराई में जाने के लिए, वो एक अलग मरहला है। ठीक है, वो एक अलग बात है। अब इसके बाद एक छोटी सी चीज़ और फिर इंशाल्लाह हम इसको आगे और बढ़ाएंगे अगली दफ़ा इस बात को, कि फिर ये बात बयान फरमाते हैं कि कुछ नुकात के शनाख्ते कामिल। यानी अब यहाँ से एक, अभी तो हमने शनाख्त की बात की, खुदा को पहचानना किन किन तरीक़ों से मुमकिन है, खुदा की तरफ बढ़ने के लिए क्या क्या रास्ते मौजूद हैं। अब एक सवाल यहाँ पर यह पैदा होता है कि क्या खुदा की कामिल शनाख्त मुमकिन है या नहीं, यानी क्या हम खुदा को मुकम्मल तौर पे जान और पहचान सकते हैं, उसके बारे में आगे ही हासिल कर सकते हैं या नहीं। तो शनाख्त कामिल ज़ात अक़दस इलाही न बिल्म हुसूली व न बिल्म शहूदी मैसूर कसे नीस्त। शनाख्त कामिल ज़ात अक़दस खुदा ना इल्म हुसूली के ज़रिए से, ना इल्म शहूदी के ज़रिए से। ठीक है, इल्म शहूदी यानी वही तहजीब नफ्स, तज़किया नफ्स, रूहानियत के दराजात में तरक्की करना, तजल्लियात खुदा को अपने कल्ब पर वसूल करना, ये सब ये इल्म शहूदी है, इल्म लदुन्नी। ये किसी के भी मैसूर नहीं है, किसी के लिए भी मैसर नहीं है, ये पॉसिबल नहीं है। बराए आन के हकीकत हस्ती, हकीकत हस्ती महज हरगिज ब जहन नमी आयद। जो हस्ती महज है, जो ऐन हयात है, जो कुल कुल जिंदगी है, वो कोई जहन उसकी हकीकत तक नहीं पहुंच सकता। वीरा आईनी बूदन जाती व मतन हुवैयत उस्त। और उसकी चीज़ जो है, यानी अब बहरहाल ये एक वही फलसफियाना जुमला है, मैं इस पर ज़्यादा नहीं जाता। यानी इसका मायना जो है वो ये बयान करना चाह रहे हैं कि खुदा क्या है। जैसे आप मिसाल के तौर पर देखें, मैं इसकी एक मिसाल से आपको एक बात समझाऊँ कि मेरी ज़ात की हकीकत क्या है। मेरी ज़ाती हकीकत जो है वो मेरी अपनी हकीकत से वाबस्ता है ना। अगर आप कहेंगे कि मैं आपकी ज़ात को पहचानता हूँ, अगर आप मिसाल के तौर पर कहें मैं आपको जानता और आपको पहचानता हूँ, तो ये जुमला सिरे से गलत है। क्यों? इसलिए कि आप फ़कत मेरे ज़ाहिरी क़याफ़े को पहचानते हैं, एक बात अपने एक मुशाहिदे के ज़रिए से, या अगर आपने मेरी गुफ्तगू को सुनी है तो आप मेरे उसके हवाले से मेरे अखलाकी और दिमागी या जहनी कुछ एस्पेक्ट को पहचानते हैं। इसी तरीके से आपने मेरे जितने 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 आसार और तजल्लियात जो मेरे नफ्स में से निकल रही हैं उनमें से जितनों को आपने पहचाना और जाना है आप उस हद तक मुझे पहचानते हैं। लेकिन आप मुझे कब हकीकतन पहचान सकते हैं? जब मेरी ज़ात की जो हुवैयत या एग्जिस्टेंस और एसेंस है वो आपके ऊपर रोशन हो जाए, तब आप कह सकते हैं ना कि मैं आपको पहचानता हूँ और मैं आपको जानता हूँ। वरना आप फ़कत और फ़कत मेरी तजल्लियात को पहचानते हैं कि जो मेरे नफ्स में से जो तजल्लियात बरामद हो रही हैं। तो इसी तरीके से जो ज़ात अक़दस इलाही है उसकी जो ज़ात के बारे में जो कुछ भी चीज़ है वो तो उसकी यानी जो ऐन ज़ात है वो तो ख़ुद उसकी अपनी हुवैयत और उसकी अपनी हकीकत में है ना, उसकी अपनी ज़ात में, उसका अहाता कौन सा ज़ाहिर कर सकता है। यानी इसका मतलब है कि उस ज़हन को ख़ुद उससे बुजुर्ग तर होना पड़ेगा ताकि उसका अहाता कर सके, ये सिंपली पॉसिबल ही नहीं है। तो मैक्सिमम लेवल पर आप क्या कहाँ तक जा सकते हैं कि सिफात की तजल्लियात को हासिल करें, अफ़आल की तजल्लियात को हासिल करें और इस हद तक बुलंद हो जाएं कि ज़ात की तजल्ली भी पड़े आपके ऊपर, जो मासूम, और वो भी मासूम हर एक नहीं, बिल्कुल टॉप मोस्ट लेवल, बिल्कुल टॉप मोस्ट लेवल, यानी शायद अंबिया उलुल आज़म या उनके औसिया में से कुछ, उसके अलावा नहीं मैसर है। तजल्लिय ज़ाती को हासिल करना, तजल्लिय ज़ाती को हासिल करना, ठीक। हाँ, इस तरीके से हो सकता है, वही कह रहा हूँ कि तजल्लिय ज़ाती तक पहुँचना जो है वो कि यानी ज़ात तक पहुँचना नहीं, यानी वो तजल्ली जो ज़ात इलाह की हासिल हो, ठीक है। तो ये किसी के लिए मैसर नहीं है क्योंकि हर शय की जो हकीकत ऐनी है वो उसकी अपने अंदर होती है और आपको उसकी ज़ात का अहाता करना पड़ेगा उस हकीकत ऐनी तक पहुंचने के लिए। वरना आप जैसे हम सब एक दूसरे की तजल्लियात को जानते हैं न कि एक दूसरे की हकीकत ज़ात को जानते हैं, क्योंकि उस पर हमारी गिरफ्त नहीं है, उस तक हमारी पहुंच नहीं है। अच्छा, उसके बाद जो मेन प्रॉब्लम है वो क्या है, मेन प्रॉब्लम यहाँ पर कि इंसान अगर किसी भी चीज़ का आरिफ होता है, अब ये मैं मासूमीन की बात नहीं कर रहा हूँ, मैं बंदगाने मुखलसीन की बात नहीं कर रहा, ये हम उनको हटा कर बात कर रहे हैं कि कोई भी मोमिन इवन एक दर्जे का वली और वो लोग जो हैं वो सब, कि आप अगर किसी भी चीज़ को जानते हैं तो एक मफहूम के ज़रिए से जानते हैं, एक फहम के ज़रिए से जानते हैं, ठीक है। मफहूम का मतलब क्या होता है कि एक शय का जो एक इम्प्रेशन आप अपने दिमाग और अपने जहन में कायम करते हैं और पैदा करते हैं, अपनी अक्ल में जो एक इम्प्रेशन आप रिसीव करते हैं। मफाहीम बजाते खुद एक रुकावट है, ठीक है। और इसी बिना पर पांचवें इमाम और छठे इमाम ने इस बात को बिल्कुल क्लियर वर्ड्स में बयान किया है कि वो मफहूम जो तुम्हारे जहन में पैदा होता है वो हरगिज हरगिज खुदा नहीं है, ना हो सकता है। तो फिर हल क्या बचता है कि ज़ात का अहाता मुमकिन नहीं है, सकत नहीं है, कैपेसिटी नहीं है। ज़ात کی معرفت مفہوم کے ذریعے سے ہوتی ہے، ٹھیک ہے؟ مفہوم جو ہے وہ بذات خود، یعنی اس میں کیا پرابلم ہے کہ مفہوم جو ہے وہ آپ کے نفس سے متولد ہوتا ہے، اسی وجہ سے ہر نفس میں پائے جانے والا مفہوم الگ ہوتا ہے، کیونکہ مفہوم جو آپ کے ذہن میں ہے، میرے ذہن میں ہے، وہ میرے نفس سے پیدا ہوا ہے، میرے نفس کی کوالٹی کی بنا پر ایگزسٹ کرتا ہے۔ تو اسی وجہ سے مفہوم خدا کے حوالے سے ہم سب کے پاس الگ الگ ہے۔ ابھی چاہیں تو لکھ کے دیکھ لیں، سب کا مفہوم اور معرفت الگ الگ نکلے گی، ٹھیک ہے؟ اچھا، مفہوم جو ہے وہ کیا ہے؟ وہ افول سے پاک نہیں ہے، یعنی غروب ہو جانے سے پاک نہیں ہے، وہ ماڈیفائی ہوتا ہے، اس میں تبدیلی آتی ہے، اس میں کبھی ترقی ہو جاتی ہے، کبھی تنزلی ہو جاتی ہے، کبھی غائب ہو جاتا ہے، کبھی نمودار ہو جاتا ہے، ٹھیک؟ یہ تمام کے تمام مسائل۔ اور پھر جو اس کے بعد ایک بہت بڑا پرابلم مفہوم کے ساتھ کیا ہے کہ وہ غائب ہوتا ہے، یعنی غائب کا مطلب یہ ہے کہ وہ مفہوم جو ہے نا، اس کو آپ حقیقتاً عالم خارج میں لا کے ایک چیز دکھا نہیں سکتے کہ یہ کیا ہے، ٹھیک ہے؟ جبکہ ذات حق کیا ہے؟ وہ غیب نہیں ہے۔ بہرحال یہ بھی ایک بہت عجیب بات ہے، یعنی کہ ہمارے مفہوم کی بنا پر نا خدا غائب ہے، آپ سمجھ رہے ہیں؟ یہ بہت عجیب نقطہ ہے، بہت عجیب نقطہ ہے، کیونکہ ہمارا مفہوم جو ہے نا وہ ایک غیبت رکھتا ہے ہمارے لیے، وہ چیز جنہیں ہماری آنکھیں دیکھ رہی ہیں، ہم اپنے سینسز سے جن کو فیل کر رہے ہیں، وہ حاضر ہیں، اور جو مفاہیم ہیں دیٹ آر لیونگ ان سم ہڈن ورلڈ، اوکلٹ ورلڈ، اور ان میں مفہوم خدا بھی شامل ہے، مفہوم توحید بھی شامل ہے، ایسا ہے یا نہیں ہے؟ اسی لیے جیسے مثال کے طور پر جب ہم حالت نماز میں آتے ہیں اور ہم خدا کی طرف توجہ کرنا چاہتے ہیں، تو ہم اپنی معرفت اور مفہوم کو وہاں سے لا کے حاضر کرتے ہیں اپنے ذہن کے، ٹھیک؟ جبکہ قرآن اور کلام معصوم کی روح سے ذات واجب سے زیادہ ظاہر اور روشن کوئی حقیقت نہیں ہے۔ ٹھیک ہے؟ تو اتنا بڑا گیپ ہے فہم خدا میں اور حقیقت ذات واجب میں، اتنا بڑا گیپ ہے، ٹھیک ہے؟ تو اس کو خدا سمجھ لینا کہ جو میرا فہم ہے، وہ اول درجے کی گمراہی ہے، ٹھیک ہے؟ جیسے وہی میں کہہ رہا تھا نا بار بار کہ توحید بہرحال مشکل ہے، اور اس کے لیے بہت سارے مقدمات طے کرنے پڑتے ہیں، مضبوطی حاصل کرنی پڑتی ہے، تب معارف توحید تک انسان پہنچنے کے کچھ لائق ہوتا ہے۔ تو اب یہاں پر حل کیا ہے؟ یعنی پھر کس طریقے سے مانا جائے، پھر کیا بات کی جائے؟ تو وہاں پر جیسے کہ جس چیز کو بہت زیادہ جناب امیر المومنین علیہ السلام نے بیان فرمایا ہے، وہ کیا ہے کہ معرفت خدا کے مقابلے میں اپنی عاجزی کا اعتراف، یعنی حقیقی معرفت خدا کیا ہے کہ معرفت خدا کے بالمقابل اپنے عجز اور اپنی نالائقی کا اعتراف کرنا، کہ یہ چیز میرے لیے پاسبل نہیں ہے، میں نے یہ سب کر کے دیکھ لیا، پاسبل نہیں ہے، تو میں اس بات کا کوئی دعویٰ نہیں رکھتا اور میں اس بات پر کوئی اصرار نہیں کرتا کہ میں تجھے جانتا ہوں یا میں تجھے پہچانتا ہوں، ٹھیک ہے؟ کہ جو دعاؤں میں جملے آتے ہیں کہ تو وہی ہے جو تو نے اپنے بارے میں بیان کیا، یعنی یہ جملہ، تو وہی ہے کہ جیسی ثنا تو نے خود اپنی خود بیان کی، ما عرفنا کا حق معرفت، ہم حق معرفت ادا نہیں کر سکتے، انتا کما افنائیتا، تو وہی ہے جیسا تو نے ہمیں بتا دیا، جتنا ہمیں بتا دیا، جتنی اپنی معرفت کرا دی، جتنا سمجھا دیا، تو وہی ہے، ٹھیک ہے. تو اگلی دفعہ پھر ہم اس پوائنٹ کو لیں گے کہ حقیقی معرفت خدا کیا ہے. یعنی ابھی ہم شناخت کی بات کر رہے تھے, شناخت کے طریقے کی بات کر رہے تھے, لیکن اب ہمیں آ کر اس جگہ پر, ہم اس لیول پر آ گئے کہ ہم اس بات کے اعتراف کرنا ہمیں سب سے بہتر معرفت لگ رہی ہے کہ ہم تیری معرفت کے تک نہیں پہنچ سکتے. اور خاص طور سے کس کی معرفت؟ ذات کی معرفت, ذات کی حقیقت کی معرفت. تو اب کون سی معرفت ہمارے لیے بچ گئی؟ تجلیات کی معرفت بچ گئی, صفات کی معرفت موجود ہے, افعال کی معرفت موجود ہے. ٹھیک ہے, سمجھ میں آتا جا رہا ہے. یعنی توحید, اور یہ تمام کی تمام توحید کیا ہے؟ یہ میری اور آپ کی زندگی اور میری اور آپ کی ذات کے ساتھ کمپلیٹلی جڑی ہوئی ہے, گتھی ہوئی ہے, گندھی ہوئی ہے, اس میں کہیں بھی اس سے علیحدہ اور دور نہیں ہے. تو یعنی کہ جتنا جتنا میں اور آپ انشاءاللہ تعالی توحید کے ان مراحل کو طے کرتے جائیں گے, تو اس کا ڈائریکٹ امپیکٹ میری لائف پر آئے گا فوری طور سے, اور میری زندگی بھی اسی حوالے سے اور اس کے ساتھ ساتھ بدلتی اور تبدیل ہوتی جائے گی. ٹھیک ہے. اللہم صل علی محمد و آل محمد. کوئی سوال اس میں ہے؟ کوئی بات؟ ٹھیک جی.
بس یہ تھا آخری میں جو وہی تھا کہ مطلب یہ کافی ڈسکریجنگ لگ رہا تھا, مطلب
وہی ہے کہ تجلیات کی معرفت, بلکہ خود تجلی خدا بننا, پھر محنت یہ ہے, وہ میسر ہے, وہ پاسبل ہے.